नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्त मनोवराज धानुक हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर हामी पछिल्लो समय धनगढीमा देखिएको विभिन्न इस्युलाई हामीले इस्यु बनाइरहेका छौँ, कुराकानी गरिरहेका छौँ। पक्कै पनि जनताले धेरै मन पराएको कार्यक्रम तातो बहस बनेको छ। धेरैको यो एउटा इन्ट्रेस्टको विषय पनि रहेको छ कि पछिल्लो समय धेरै मिडियाहरूमा मिटर ब्याजको कुराहरू पनि आयो, हामीले पनि मिटर ब्याजका इस्युमा बोल्यौँ। तर मिटर ब्याज र उहाँहरू ठगीको केसमा अलिकति फरक चाहिँ देखिएको छ। पीडितहरूले पनि त्यो कुरामा चाहिँ खण्डन गर्न खोजिरहनु भएको छ कि हामी मिटर ब्याजमा संलग्न होइन, हामी चाहिँ फँसेका हौँ, हामीलाई चाहिँ ठगिएको हो। र ती ठग्ने व्यक्तिहरूको नाममा उहाँहरूले बारम्बार मिडियामा चाहिँ भनिरहँदा पनि मिटर ब्याजको नाम आयो भनेर बढी कुराकानी भए पनि हामीले आज पनि त्यही हिजोकै विषयलाई फलोअप गर्दैछौँ। स्पेसली अब उहाँहरू ठगिनु भएको छ र उहाँहरूका विरुद्ध एकातिर मुनिर शेखले चाहिँ उहाँको नाममा चाहिँ दृष्टिबन्धक राखेको छ जमिन भने, अर्कोतिर ब्याङ्क अफ काठमाडौँले पनि उहाँहरूको विरुद्धमा रिट दायर गरेको छ, अर्थात् मुद्दा हालेको अवस्था देखियो, ठगी जालसाजीको मुद्दा। यो अवस्थामा पीडितहरूले अब न्याय कसरी पाउँछन् त? प्रशासनले पनि उहाँहरूलाई नहेरेको कुराहरू उहाँहरूले गुनासो गरिरहनु भएको छ, आफ्नो जायज जथा एकातिर राखेर उहाँहरू चाहिँ यतिखेर न्याय माग्दै हुनुहुन्छ। विभिन्न फोरमहरूमा उहाँहरू गएर चिच्याउँदै हुनुहुन्छ, कराउँदै हुनुहुन्छ, तर न्याय पाइरहनु भएको छैन। उहाँहरूका दुःख सुनिदिने मान्छे कोही छैन, उहाँहरूको पीडालाई सुनिदिने मान्छे कोही छैन। यस अर्थमा आज हामीले पनि यो तातो बहसलाई फेरि फलोअपमा राखेका छौँ र आज पनि हामीसँग तिनजना पीडित हुनुहुन्छ। उहाँहरू तिनैजनालाई म कार्यक्रममा वेलकम गर्छु। एट फर्स्ट म राम कुँवर हुनुहुन्छ, जो चाहिँ क्याम्पस रोडमा पुरानो डिप डेरी यतिखेर उहाँले चलाइरहनु भएको छ। रामजीलाई पनि स्वागत गर्छु। नमस्कार रामजी।
नमस्कार, धन्यवाद।
त्यसै गरी हरिबहादुर लामा हुनुहुन्छ हामीसँग, उहाँलाई पनि वेलकम गर्छु। हरिबहादुरजी, यहाँलाई स्वागत छ। त्यसै गरी हामीसँग लक्ष्मी विष्ट हुनुहुन्छ, यहाँलाई पनि स्वागत छ लक्ष्मीजी।
नमस्कार, धन्यवाद।
अब मैले सुरुमा मैले हरिबहादुर सरबाट सुरु गरेँ। हरिबहादुर सर, यो पीडाको सुरुवात भनौँ या तपाईँहरूको दुःखको सुरुवात कसरी भयो, कसरी तपाईँ फस्नुभयो यो यस्तो जाल साँझमा भनौँ, यो जुन या तपाईँहरू यो काण्डमा कसरी फस्नुभयो, यहाँबाट सुरु गर्छु हरिजी यहाँको कुराकानी।
धन्यवाद, नमस्कार। किनकि सर्वप्रथम हामी चाहिँ एउटा अटो रिक्सा लिने तयारीमा थियो, एउटा व्यवसाय गरौँ भनेर, अब विदेशी रोजगार जानुभन्दा आफ्नै स्वदेशमा केही काम गरौँ भनेर ब्याङ्कहरूमा जाँदाखेरि हामीलाई कसैले पनि अब आफ्नो फर्म थिएन, अनि फर्म नभएपछि अब दुई तिनवटा ब्याङ्कमा हामीले चाल्यौँ, ब्याङ्कमा चाल्दाखेरि पनि हामीलाई चाहिँ ऋण दिनु सकेनन्। त्यहाँबाट अनि सागरले चिनेको दिप डेरी उहाँ दाईसँग चाहिँ ल अब हाम्रो पनि यस्तो यस्तो छ, हामी केही काम गरौँ भनेको थियो दाई, तर हामीलाई चाहिँ फर्म नभएको हुनाले हामीलाई पैसा दिएनन् ब्याङ्कले भन्दाखेरि, ल ठिक छ तपाईँहरू त्यस्तो हुन्छ भनेपछि म निकालिदिन्छु, ल तपाईँहरू आउनुहोस्, तपाईँहरूको कतिजना छ शेर सदस्य बन्नुपर्छ भने, तर शेर सदस्य कस्तो हामीलाई त्यो पनि थाहा थिएनन्। अनि त्यही पनि काम गर्दै जाँदाखेरि कामको सिलसिलामा गर्दा गर्दा अब दुई तिन महिना भइसक्यो, त्यहाँबाट उहाँले ऋण निकालिदिनु भयो। ऋण निकाल्नेको बाबत तपाईँको हामीलाई चाहिएको 30 लाख हो, 30 लाखमा उहाँले चाहिँ 3 करोड लोन निकाले, लोन पास गरे रहेछ। लोन पास गर्दाखेरि बुढोहरूले के भनेछ, होइन हामीलाई चाहिएको 30 लाख हो, हामी 3 करोडमा चाहिँ हामी यसमा ऊ गर्नु सक्दैनन् भन्दाखेरि, पछि ब्याङ्क अफ काठमाडौँको म्यानेजर र दिपक खड्का मिलेर ल तपाईँहरूको 2-3 महिना हो, उहाँले यत्रो खर्च गरिसक्यो, 2-3 महिनाभित्रमा तपाईँहरूको यो पूर्जा निकालिदिन्छ, जाने यति खर्च गरिसक्यो भनेर त्यो कुरा गर्दाखेरि, अनि बुढोपाकाहरूले ल त ठिकै छ 2-3 महिना भनेपछि जाने हुन्छ भनेर उहाँहरूले सिग्नेचर गर्नुभयो। गरिसकेपछि मालबत कार्यालयमा जा गयो, मालबत कार्यालयमा जाँदाखेरि त्यहाँ अब दायाँ बायाँ गर्नु पऱ्यो, गर्दाखेरि लोन स्वीकृति भयो, अनि दिपक खड्काको पनि 1,39,00,000 रुपियाँको चाहिँ भ्यालुएसन भएको चाहिँ पूर्जा थियो। तर त्यो पछि त्यस्तै गर्दै जाँदाखेरि 3-4 महिना अब तपाईँको दिपक खड्का कार्तिकको कि असोज आठ गते भागिसकेपछि, अनि त्यहाँबाट हामीले ल ठिकै छ त अब भागे उहाँको पनि यो धितो छ भनेर सोचेको थियो। त्यो धितो पहिले अलरेडी तपाईँको सनराज ब्याङ्कमा राखे रहेछ, होइन सनराज ब्याङ्कमा राखिसकेको रहेछ, अनि त्यहाँबाट ल ठिक छ अब दिपक खड्काको 1,39,00,000 पनि हामी केही असुली गर्न सक्ला भनेर ब्याङ्कसँग हाम्रो समझदा गर्दाखेरि, पछि ब्याङ्कले 2-3 दिनपछि होइन त्यो त अलरेडी सनराजमा चाहिँ रोका रहेछ भनेर चाहिँ हामीलाई ब्याङ्कले दबाब दियो। त्यो कुरा गर्दाखेरि ठिकै छ अब त्यो भनेपछि के कस्तो अब त्यसको प्रक्रिया जाँदाखेरि, अनि त्यो त्यस्तै काम गर्दै त्यो प्रक्रिया गर्दा गर्दा पछि ब्याङ्कसँग पनि हामीले धेरै सम्झौता गरेको कुरा गर्दाखेरि, अनि त्यसको लागि अब मालपोत कार्यालयमा गयो, मालपोत कार्यालयमा हेर्न जाँदाखेरि हाम्रो जग्गा पनि रोका देखिएनन्, होइन रामकुमारको मात्र जग्गा रोका देखियो 22 गट, अरूको जग्गा रोका देखिएन। अनि नदेखिसकेपछि त्यहाँबाट ब्याङ्कले चाहिँ हामीलाई दबाब दियो, तपाईँहरूले जालसाजी गरे यताउति भनेर, त्यही पनि चाहिँ हामी के अरे जीवर्क तपाईँको सिडिओ कार्यालय सबै ठाउँमा हामी न्याय खोज्दै जाँदाखेरि हामीले न्याय कहीँ पनि पाएनन्, अनि नपाउँदा त्यसको सिलसिलामा हिँड्दा हिँड्दा पछि शेख मुनिर अहमदले चाहिँ हाम्रो नाममा पर्सा जिल्लाबाट चाहिँ मुद्दा हालिहाल्नुहोस्, अनि मुद्दा हालिसकेपछि त्यसको विरुद्धमा म पनि गएर मुद्दा मैले पनि पेसियो, पेसेपछि उहाँले पर्सा जिल्लाबाट चाहिँ यो जग्गा रोकागढी पाउँ भनेर डिस्ट्रिक्ट वाटर लिएर आउनुभयो, अनि त्यसैले गर्दाखेरि मुनिर खानदेखि हामी धेरै पीडित भएको छु, होइन यसको न्याय कसरी पाउने हो, हामीले चाहिँ नि अब कुन तरिकाले चाहिँ आफूले अब हामी त रोडमा उत्रिसक्यो हेर्नुहोस्, होइन हाम्रो केही पनि छैन, त्यसैले गर्दाखेरि यसलाई के कस्तो गर्नुपर्ने, कुन सङ्घ संस्था कुन अनि तपाईँको कार्यालय प्रशासन कहाँबाट हामीले न्याय पाउने हो, यसको लागि तपाईँहरूले अलिकति
तपाईँको जमिन कति राख्नुभयो तपाईँले?
मेरो जमिन 15 कट्टा।
15 कट्टा जमिन
हजुर,
त्यो तपाईँको रिक्सा किन्नको लागि तपाईँहरूले पैसा राख्नुको
लागि छ,
तर पछि चाहिँ पैसा बढी निकालियो त्यहाँबाट?
पैसा बढी निकाल्यो।
तपाईँलाई थाहा छैन त्यो विषय?
पैसा थाहा छैन, अब म पनि थिएनन्, मेरो बुवा अब सिधा साधन नपढेको अनपढ मान्छे बुवा हुनुहुन्थ्यो, होइन बुवाले चाहिँ ल हुन्छ त अब छोराले केही गर्नु थालेपछि बुवाले हुन्छ त भनेर ऊ गऱ्यो।
तपाईँको सरकार मुनिर शेखसँग थियो कि थिएन
त्यतिखेर? मुनिर खानलाई हामीले चिनेकै थिएन, मुनिर खान भनेको को कहाँको मान्छे त्यो चिनेकै छैन सर उनलाई हामीले।
तर अहिले तपाईँहरूको जमिन
हजुर
या भनौँ ब्याङ्कले तपाईँहरूमाथि चाहिँ जालसा जान्यो?
ब्याङ्कले जालसा जाले, अनि मुनिर खानले चाहिँ तपाईँको पर्सा जिल्लाबाट चाहिँ मुद्दा दर्ता गर्यो, किनकि जहाँ हाम्रो त यहाँ हो कारोबार भएको, यहाँ चाहिँ मुद्दा हाल्नुपर्ने, म पर्सा जिल्ला गएर चाहिँ मुद्दा हाल्यो।
यो नियतमा खराबीको कुरा हो, जनतालाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई के लाग्छ यो पीडासँग तपाईँ सेयर गर्न चाहनुहुन्छ, तपाईँ पनि यो पीडालाई आफ्नो पीडा बनाएर उहाँहरूको हातमा हात मिलाएर अगाडि बढ्न चाहनुहुन्छ, जनतालाई साथ दिन चाहनुहुन्छ, जनताको इस्युमा हामी बोलिरहेका छौँ, फोन गर्नुहोस् 0914102016 लाइन 0914102016 लाइन यहाँहरूको लागि खुला गर्दै म पुनः राम सरतिर आउँछु। रामजी यहाँलाई पनि स्वागत छ,
धन्यवाद।
तपाईँको पीडा सुनाउनु सर, कसरी फस्नुभयो यो फन्दामा?
म पनि अब केही बिजनेस गरौँ भन्ने सोच भएर नै म पनि फस्दै गएको हो
हजुर।
म पनि मसँग कुनै फर्म पनि थिएन, मसँग कुनै कृषि फर्म अथवा कुनै फर्म नभएको कारणले मैले बैङ्कबाट पैसा झिक्न सकेन, त्यसरी नझिक्न सकेपछि हल्का परिचय भएको भनेको दीपक खड्का होइन, उहाँको सम्पर्क आउँदाखेरि ठिकै छ म गरिदिन्छु तपाईँहरूको भनेर हामी उसको सम्पर्कमा गयौँ। गइसकेपछि अनि हामी गइसकेपछि उसले चाहिँ अब बैङ्क अफ काठमाडौँमा चाहिँ अब धितो पास मतलब भनौँ न त्यो अब हामीले जति पनि जमिन त्यहाँ राखेको छ जमिन
हजुर,
त्यसमध्येमा मेरो जमिन मात्र वैधानिक रूपमा बैङ्क अफ काठमाडौँमा चाहिँ छ, अरू जग्गा जस्तै दीपक खड्काको जग्गै छैन, सनराइजमा अलरेडी राखेको छ, अनि लामाहरूको चाहिँ मालपोतबाट धितो पास भएको छैन, ल त्यो सबै प्रक्रिया भइसकेपछि पनि अब हामीहरूको जग्गा जुन छ होइन, बैङ्कले पनि ठुलो मिस्टेक गरेको छ, बैङ्कले के मिस्टेक गरेको छ भनेपछि उहाँहरूले जग्गा धितो राख्दाखेरि पुरै प्रक्रिया पुऱ्याएर पुरै जग्गा राखेको छैन होइन, सबै अब अथवा बैङ्क र दीपकको मिलोमत हो अथवा बैङ्कले पनि कसरी हो त्यत्रो संस्था चलाइरहेका व्यक्तिहरूले त्यति ठुलो गल्ती गर्नु थिएन होइन, त्यसको अहिले हामी अनि बैङ्क अफ काठमाडौँमा गयौँ, जिल्ला प्रशासनमा गयौँ, जीप्रकामा गयौँ, ल हामीहरूको यो चाहिँ मिलाइदिनु पऱ्यो, कसरी हुन्छ जसरी भयो भने अब हामी पनि अब फस्यौँ सबै फस्यौँ, अब कसरी मिलाउने, कसरी एउटा उम्किने, गल्ती गर्ने मान्छे फरार भयो होइन, अनि भइसकेपछि हामी कसरी यसलाई मिलाउने त भन्ने विषयमा हामी पनि प्रशासनमा गयौँ, सबै ठाउँमा गयौँ, उहाँहरूले पनि अब हामीले निवेदन पेस गरेका छौँ तर अहिलेसम्म सुन्न कहीँ पनि भएको छैन। हाम्रो भनाइ के हो भनेपछि हामीले बैङ्क अफ काठमाडौँमा के भन्यो भनेपछि यो मिलाइदिनु पऱ्यो सर, हाम्रो मिलाइदिनु पऱ्यो, कसरी हुन्छ हामीहरू जसरी अब डिभाइड गरेर हुन्छ अथवा कसरी हुन्छ हाम्रो लोन, हामीले त पैसा त लगेको छैनौँ होइन, अनि त्यसपछि के भयो भनेपछि दीपक खड्काले चाहिँ एउटा प्राली दर्ता गरेका रहेछन्, हामीलाई त्यो पनि थाहा छैन, प्राली दर्ता गरेका रहेछन्, प्राली दर्ता गर्दाखेरि चाहिँ अब फुलबारीका लामाहरू र म प्लस दीपक खड्काले स्वयं आफ्नो पनि जग्गा चाहिँ त्यो नक्कली लालपूजा चाहिँ पेस गरेर चाहिँ बैङ्क काठमाडौँमा चाहिँ पैसा निकाल्ने प्रक्रिया गरेरछन्, अनि त्यो पैसा पुरा निक्लिसकेपछि अब दीपकको मेरो सही चल्ने त्यो खातामा बनाएको थियो, त्यो खातामा बनाइसकेपछि चाहिँ अब दीपकले स्वयं मेरो सही पनि नक्कली गरेर उसले बैङ्कबाट पैसा एक्लै झिक्यो, झिकिसकेपछि हामीलाई यो यत्रो यो के भइरहेको छ प्रक्रिया केही थाहा छैन, जब दीपक खड्का फरार भयो त्यसपछि सबै कुरा बुझ्दै जाँदाखेरि यो कुरा वास्तविक पछि थाहा हुन गयो होइन, अनि हाम्रो न प्राली छ न केही छ, खालि कागजी रूपमा मात्र सबै छ तर वास्तविकमा केही पनि छैन, न पसल छ, पसल पनि त्यो रोयल बिजनेस ग्रुप भन्ने अर्कैकै छ, बैङ्क अफ काठमाडौँले कसरी त्यत्रो पैसा दियो त्यो मतलब तपाईँहरूको प्राली भनेर त्यसमा अलरेडी अर्को प्राली नै थियो त्यसमा दुईवटा प्राली थियो अनि हाम्रो प्राली मतलब हाम्रो प्राली त्यसमा छँदै थिएन मैले त्यहाँ मतलब मुद्दा फाँटमा एउटा इन्सपेक्टर हुनुहुन्थ्यो कुन इन्सपेक्टर नाम चाहिँ थाहा भएन उहाँले चाहिँ के भन्नुभयो भनेपछि तपाईँहरूको प्राली छैन त्योभन्दा अगाडि अर्को प्राली थियो त्यो भवनमा त्यही भएर तपाईँको चाहिँ त्यो नक्कली हो भन्ने कुरा गर्नुभयो त्यो भइसकेपछि अनि हामी अब बुझ्दै जाँदा 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 अब एउटा कस्तो स्थिति आयो भनेपछि मुनिर खान भन्ने व्यक्ति पनि लाई दीपक खड्काले चाहिँ चेक दिए रहेछ होइन अब चेक दिएको त्यो हामीलाई केही थाहा छैन अनि उहाँलाई मैले व्यक्तिगत रूपमा भेट्दाखेरि के भन्नुभयो भने चाहिँ मैले तपाईँको प्रालीमा चाहिँ पैसा दिएको छु भन्ने कुरा गर्नुभयो कतिखेर दियो कहाँ दियो हाम्रो कुनै मेन्डेट छैन हाम्रो एउटा कुरा हाम्रो प्रालीभित्रमा हामी सेयर सदस्य भनेको छजना हो छजनामा एक्लै व्यक्तिले गरेको एक्लै व्यक्तिले उसको व्यक्तिगत लेनदेन थियो होला
ठिक छ रामजी कोही जनता आउनु भएको छ तपाईँहरूको दुःखसँग सेयर गर्दै हुनुहुन्छ हेलो
हेलो नमस्कार
नमस्कार यहाँको शुभ नाम सर
हजुर मेरो प्रेम आरडी
प्रेम आरडी कहाँबाट सर ए हजुर हामी आज यो ठगीको केसैसँग सम्बन्धित रहेर यो बडो जालो बुनिएको रहेछ उहाँहरूको पीडालाई हामी सेयर गर्दैछौँ सर होइन उहाँहरूलाई न्याय दिन खोजिरहेका छौँ सम्भवतः हाम्रो प्रयासले सकिन्छ सकिन्न तर यहाँले के भन्न चाहनुहुन्छ सर प्रेम सर
सर यो कुरा चाहिँ ठगीको रहेछ होइन
हजुर हजुर हजुर
अरू यो सानो रकमको पनि ठगी रहन्छ होइन एउटा ठुलै रकमको ठगी रहेछ
हजुर
मेरो अनुरोध जो ठगी भएका छन् उनीहरू चाहिँ त के हो भनेपछि यसको लागि मतलब कोही एउटा ठुलो एजेन्सीसित जस्तो मतलब सिबिआई भयो
होइन
जस्तो यसमा हेर्दाखेरि ब्याङ्कको बि अलि मिलमेत जस्तो लाग्यो मलाई होइन अरू रह्यो दीपक खड्काको कुरा होइन हजुर सरकारलाई के हामीले उहाँको खिलाफमा रेड कर्नर नोटिस निकाल्नु सक्दैनौँ इन्टरपोलको थ्रुले कि जस्तो प्रत्येक विश्वको एयरपोर्टमा अब इन्टरपोल बसेको हुन्छ होइन
त्यसको
खिलाफमा हामीले रेड कर्नर नोटिस निकालेर उहाँलाई फिर्ता बोलाउने अरू प्लस मतलब कोही कोर्टको जस्तो सुप्रिम कोर्टको भयो या अहिले त हाई कोर्ट छ होइन
उहाँको
अध्यक्षतामा हामीले उहाँहरूकोलाई कोही इन्भेस्टिगेसन गराउन सक्दैन जस्तो ब्याङ्कको संलग्नता पनि आयो यसमा उहाँको पनि आयो उनीहरूको पनि अब कसैले सिग्नेचर फ्रड भयो भने होइन त्यस्तो गराउँदा उहाँहरू त्यो प्रोसेसमा चल्दा कस्तो होला भन्ने मेरो सजेसन
हो ठिक छ अब यो विषयलाई पनि हामी जोड्छौँ थ्याङ्क यू सो मच प्रेम सर बडो महत्त्वपूर्ण सुझाव र सल्लाह दिनुभयो र यो विषयमा आफूलाई पनि अलिकति जोड्ने यो मौका दिनुभयो थ्याङ्क यू सो मच प्रेम आरडी हुनुहुन्थ्यो बस पार्कबाट उहाँले बडो मिठो कुराकानी गर्नुभयो राम्रो कुराकानी गर्नुभयो मैले प्रेमजीकै कुरासँगै जोडेँ तपाईँहरू वास्तवमा ठगिएकै हो ब्याङ्कको मिलिमत्व छ कि भन्ने कुरा पनि उहाँले गर्नुभयो भने दीपक खड्कालाई समाउने प्रयास या उहाँका लागि केही पहल गर्न सकिन्छ कि सकिन्न भन्ने जस्तो एउटा सुझाव सल्लाह इन्टरपोलहरू युज गर्न सकिन्छ कि सकिँदैन भन्ने जस्तो एउटा सिबिआईको टोली राख्ने कि भन्ने कुराहरू उहाँले सल्लाह दिनुभयो अब के भन्न चाहनुहुन्छ सर तपाईँको पीडासँगै त्यो कुरा पनि सेयर गरौँ न ब्याङ्कले कसरी ठग्यो
ब्याङ्कसँग के भनेको थियो भनेपछि तपाईँ हामी मिलेर दीपकको नाममा उजुरी गरौँ उजुरी गरेर उसलाई के हुन्छ समातम होइन बैङ्क अफ काठमाडौँ भनेको त ठुलो संस्था हो होइन उहाँहरूले पहल गरेपछि हामीभन्दा छिटो होला हामी पनि इन्टरपोल गर्नको लागि हामी पनि प्रयास गरे हो इन्टरपोल गर्नको लागि अलि पैसा पनि खर्च गर्नुपर्दो रहेछ होइन अनि हामीसँग त्यस्तो मतलब मजबुत स्थिति पनि नभएर हामीले त्यो गर्न सकेनौँ हामीले हुन त पीडितहरू धेरै हुनुहुन्छ होइन सबै मिलेर गरौँ भन्ने सोच थियो एकचोटि तर सबै चाहिँ त्यसमा मतलब संलग्न हुनु भएन होइन कसैले मिटर ब्याजमा पैसा दिएर छन् कसैले के रहेछ फरक फरक विषय भयो हामीहरूको फरक विषय भयो त्यही भएर अब मिटर ब्याज त दिनु लिनु दुइटै अवैधानिक हो हाम्रो त्योसम्म त सम्बन्धित छैन त्यही भएर यो यसको लागि हामीले पहल गरे हो तर अब त्यो सम्भव त्यसमा चाहिँ इन्टरपोल गर्नको लागि अलि मतलब माथि लेभलैदेखि हुँदो रहेछ अब हामीसँग त्यत्रो पहुँच नभएर चाहिँ त्यो हुन सकेको छैन तर बैङ्क अफ काठमाडौँलाई चाहिँ हामीले बारम्बार भन्ने गरेका छौँ त्यो चाहिँ पहल गरिदिनु पऱ्यो तपाईँ पनि तपाईँहरूले मिस्टेक गरे होइन भनेपछि तपाईँहरूले पनि त्यसमा लाग्नु पऱ्यो अब होइन उहाँहरू पनि बैङ्क अफ काठमाडौँले त त्यत्रो संस्था चलाइरहेको व्यक्तिहरूले त्यत्रो ठुलो मिस्टेक गर्नु थिएन अब भनौँ न लामाहरूको जग्गा धितो पास नभए उहाँहरू त मतलब बुढाहरू हुनुहुन्छ उहाँहरूलाई त्यति ज्ञान छैन हेर्नुहोस् उहाँ जे गर्नु गर भन्नुहुन्छ त्यही गर्नुहुन्थ्यो
यहाँलाई के लाग्छ रामजी
हजुर
यो ब्याङ्क अफ काठमाडौँले तपाईँहरूको नाममा पनि अहिले भनौँ न उजुरी पनि हालेको छ जालसाजी गर्यो हामीलाई चाहिँ फसायो भन्ने उल्टा तपाईँहरूको नाममा हालेको छ एउटा त्यो पाठ होला बहस बन्ला त्यो एउटा अदालतीय प्रक्रिया या भनौँ कानुनी प्रोसेसमा गइसकेको छ तर यो जुन उहाँहरूको तपाईँहरूको पैसा निकाल्नमा ब्याङ्कले कहाँनिर कमजोरी गर्यो या मिलिमत्व कतिको भयो होला जस्तो लागेको छ यहाँलाई
नानी मलाई पूर्णतया अब अथवा उहाँहरूले जानेर हो अथवा अन्जानमा हो है त उहाँहरूले ठुलो मिस्टेक गर्नुभएको छ होइन
अन्जानमा हुनसक्छ होला तपाईँलाई के लाग्छ
होइन होइन अन्जानमा पनि होइन म पनि बारम्बार त्यहाँ बैङ्कमा बुझ्दै जाँदाखेरि होइन उहाँहरू अब म्यानेजर साहब हुनुहुन्छ, उहाँ भन्नुहुन्छ अब यस विषयमा त हामी पनि केही बोल्न पाउँदैन, केही गर्न सक्दैन, माथिबाट नै हुन्छ, माथिबाट नै आउनुभयो, उहाँसँग पनि हामीले कुरा गऱ्यौँ, कुरा गर्दाखेरि उहाँहरूले के भन्नुभयो भने चाहिँ लामाहरूको जग्गा पहिला धितो पास गर्नु पऱ्यो भन्नुभयो। हामीले के भन्यो भने चाहिँ धितो पास गर्नुभन्दा पनि बरु हामीहरूलाई कसरी हुन्छ सहज रूपमा होइन, हामीहरूलाई कति तिर्नुपर्छ, हामीहरूलाई अलग गरिदिए हुन्थ्यो उहाँबाट र हामी आफ्नो हिसाबमा मतलब अलग जमिन बनाउँथ्यो भन्ने अब सोच हो। अब त्यो त्यसमा त सम्पूर्ण पैसा चाहिँ दीपकले अथवा दीपकले पनि लगाएको छैन, त्यसले दीपकले हरेक 60 जनाको नाममा चेक छ, त्यहाँ त्यो हाम्रो संस्थाको लागि खर्च हुने पैसा चाहिँ व्यक्तिगत रूपमा गइरहेछ, धेरै ठाउँ गइरहेछ त्यो पैसा हामीले बैङ्कमा बुझ्दाखेरि। अनि एउटा कुरा के भन्न चाहन्छु भने चाहिँ म यसमा यो मुनिर खान भन्ने जुन व्यक्ति छ होइन, अब उसँग हाम्रो परिचय केही पनि छैन, उसलाई हामीले चिनेको पनि छैन, केही पनि छैन, उसलाई चाहिँ अब दीपक खड्काको उसको लेनदेन के थियो थाहा छैन, उहाँहरूको ठुलै लफडा पनि पऱ्यो, जीप्रकाशन पनि पुग्यो, सबैलाई थाहा छ। तर मुनिर खानले जुन किसिमको हाम्रो नाममा पर्सा जिल्लाबाट मुद्दा हाल्यो, हामीलाई दुःख दिने काम गरे होइन, उहाँसँग हाम्रो कुनै पनि सम्बन्धै छैन भन्नुहोस् न,
तपाईँहरूको लेनदेन पनि छैन,
केही पनि छैन,
अनि कसरी हाल्यो तपाईँको यो नाममा मुद्दा?
उसले एउटा कुरा के भने दीपकको चेक उसँग करोडौँको चेक छ, दीपकको हातबाट गएको 3 करोड कति भन्ने कुरा मैले सुनेको छु होइन, अब दीपकको चेकहरू दीपकले उसलाई धेरै चेकहरू दिएका छन्, त्यही चेकको नाममा चेकको आधारमा सबै ठाउँमा मुद्दा हाल्दैछ होइन,
भने चेक मैले उहाँबाट लिएँ, मैले दीपकलाई दिएको, दीपकबाट तपाईँहरूले पैसा लिनुभयो, यसरी त मलाई पैसा दिनु पऱ्यो, यही हो भने उसको
उसको भने के हो भनेपछि हामीले तपाईँको फर्ममा पैसा दियो, तपाईँको फर्ममा लगानी गऱ्यो भन्छ, हाम्रो फर्मै छैन, खालि कागजी रूपमा मात्र फर्म छ, त्यहाँ केही देखियो
कागजी रूपमा मुनिर शेख चाहिँ बलियो छ,
कागजी रूपमा बलियो छ, पक्कै छ, अब उसले चाहिँ अब दीपक खड्काले चाहिँ भाग्नुभन्दा अगाडि नै मेरो चेकहरू फिर्ता दिनुहोस् भनेर पनि भनेको छ, त्यो भिडियो पनि छ एउटा होइन, अनि उसले चाहिँ अब हिसाब गरेर दिउँला भन्ने कुरा त्यसमा सुन्नु आएछ। तर हाम्रो भनाइ के हो भनेपछि हाम्रो जमिन त्यत्रो गइरहेछ होइन, उहीँ उसै माथि उसले चाहिँ हामीलाई मुद्दा हाल्दैछ होइन, बैङ्क अफ काठमाडौँले हामीलाई मुद्दा हालिहाल्छ, बैङ्क अफ काठमाडौँले ल मुद्दा हाल्यो भने त्यो छानबिन हुनु पऱ्यो, क्या छानबिन हुनु पऱ्यो, सत्य तथ्य आउनु पऱ्यो, यथार्थमा आउनु पऱ्यो, र के म के भन्न चाहन्छु भने सम्पूर्ण घटना चाहिँ धनगढीवासीहरूले सबैले यो विषयमा बुझिसकेका छन् होइन, तर यसको बारेमा अब छलफल गरिदिनु पऱ्यो, हामी फसेकै हो होइन सर, फसेकै हो, त्यसरी अब मुनिर खान भन्ने व्यक्तिसँग हाम्रो परिचय थिएन, केही छैन, त्यसले कसरी हाम्रो नाममा मुद्दा हाल्यो, दीपकको नाममा हाल्ने हो नि, दीपकले उसलाई ठग्या हो, हामीले कसरी ठग्यौँ उसलाई, उसको हाम्रो सम्बन्धै छैन, केही छैन, उसले चाहिँ अब हामीहरूको नाममा उसले दीपकलाई उसले पैसा दिएको क्या व्यक्तिगत रूपमा दिएको एउटा संस्थाको रूपमा हाल्न त मिलेन होइन, उसले चेक दियो, उसको कुनै प्राली छैन, केही छैन, प्राली भए पो उसले सामान कि हाम्रो पैसा दिएको भए पो ठिकै हो, उसले चाहिँ तपाईँको कम्पनीमा लगानी गऱ्यो भन्छ, के लगानी गऱ्यो, कहाँ लगानी गऱ्यो, देखाउनु पऱ्यो उसले यथार्थमा देखाउनु पऱ्यो।
रामजीले कति पनि पैसा पाउनु भएको भएन, तपाईँको त जमिन पनि छ भनेर सुनेको थिएँ मैले, यहाँ ब्याङ्कमा राखेको
मैले पाएन सर, मैले कति पनि पाएन, म पाउने मतलब प्रक्रियामा थिएँ, मैले पाउनै पाएन।
ठिक छ, अब म यता लक्ष्मीजीतिर जान्छु, लक्ष्मीजी यहाँलाई पनि स्वागत छ कार्यक्रममा।
हजुर धन्यवाद।
तपाईँको पीडा सुनौँ न, तपाईँ कसरी फस्नुभयो यो जालमा, कसरी कहाँबाट तपाईँको लिङ्क भयो, कसरी यो समस्यामा पर्नुभयो, या यो यो फन्दामा कसरी पर्नुभयो लक्ष्मीजी, तपाईँ एकजना लेडिज मान्छे कसरी फस्नुभयो तपाईँ?
मेरो पनि त्यस्तै हो, अब हामीले पनि अब यो व्यवसाय गर्ने भनेर सोचिरहेको थिएँ,
हजुर हजुर,
अनि व्यवसाय गर्दाखेरि हामीसँग त्यत्रो पुँजी पनि थिएन, अब केही पुँजी थियो घरमा, पुँजी हुँदाखेरि अब ठिकै छ, अब आफ्नो लालपुर्जा छैन, त्यहाँ कान्छा बाजेको लालपुर्जा छ भनेर घरमा सासूआमाले भन्नुभयो,
हजुर,
भन्दाखेरि मेरो श्रीमानले के भन्नुभयो भने ठिक छ म माग्छु, दिएँ भनेपछि ठिक छ निकाल्छु भन्यो, उहाँले चाहिँ ल तिमीहरू गर्छौ भने हामी दिन्छु भनेर उनीहरू तयार भयो दिनलाई, त्यो ल्याएर मैले चाहिँ बैङ्कमा गएँ, फर्स्ट चाहिँ मैले हिमालयन ब्याङ्कमा सोधेँ, हिमालयन ब्याङ्कले भन्यो तिमीहरूको फर्म छ केही भन्यो छैन भने, त्यसपछि हुँदैन भन्यो, त्यसपछि एभरेस्टमा गरेँ, एभरेस्टमा पनि त्यस्तै भन्यो, महालक्ष्मीमा गएँ, महालक्ष्मीले पनि त्यस्तै भन्यो, कृषिमा गएँ, कृषिले के भन्यो भनेपछि कहाँको जग्गा हो भने मैले जुगेडाको हो भने हामीले जुगेडाको भन्दाखेरि कति कट्टा छ भने 2 कट्टा एउटा घर नक्सा पास छैन घरको भनेर भन्दाखेरि यसको भ्यालुएसन 1.5 लाख मात्र हुन्छ।
ठिक छ, यो विषय धेरै लामो जानेवाला छ, कोही जनता हुनुहुन्छ? हेलो
हजुर नमस्कार।
नमस्कार, यहाँको शुभ नाम सर? चौमलाबाट अमर सर, बताउनुहोस्, हामी यो विषय बडो ठगिरह्यो, यो जाल साँझ अहिले पछिल्लो समय मिटर ब्याजदेखि लिएर यो ढुकुटीको काण्डमा हामी निरन्तर फलोअपमा छौँ, बोलिरहेका छौँ, हल्ला बोल गरिरहेका छौँ, भन्नुहोस् के भन्न चाहनुहुन्छ तपाईँले?
यो हामीले अब धेरै यो मुनिर खान अनि दीपक खड्का आजभन्दा धेरै महिना अगाडि,
हजुर,
असोजको महिना हो कि कति गते, हजुर, हामी पत्रिकामा 12 कति करोडौँ रुपियाँ ठगी भएर घर परिवार सहित हिँडेको भन्ने हामीले बुझेको होइन सर,
हजुर हजुर,
पछिल्लो पिरियडमा यिनीहरूको यो एउटा सञ्जाल ठुलो खालको टिम रहेछ, यो शेख मुनिर खान भन्ने पनि कैलाली जिल्लामा लगभग यस्ता 25-30 जनालाई उसको ब्याकग्राउन्ड बुझ्ने बेला 25-30 जनालाई अप्ठ्यारोमा पारेको, अनि कुनै न कुनै तरिकाबाट धेरैलाई यो ठाउँमा सताउने किसिमले त्यो किसिमले यो यो ठाउँमा मिटर ब्याजमा ल्याउने अनि घर बासो लाउने खालको उहाँको त्यो काम भइराखेको रहेछ हजुर।
हजुर हजुर।
अनि यस्तो मान्छेलाई जिल्ला प्रशासनमा पनि मेरो हात छ, मेरो मन्त्रालयमा पनि हात छ, अनि एसपी डिएसपी पनि मेरै हुन्, अनि अदालतमा गए पनि मसँग पहुँच छ, पैसा छ भनेर ती सानातिना मान्छेहरूलाई बिचमै अनि केटाहरू चाहिएपछि गुन्डा छ, तपाईँहरू के लाग्नुहुन्छ मसँग, मलाई तलबमाथि भयो भने तपाईँहरूको नाममा जम्मै मुद्दा जान्छ भनेर सबैतिरबाट एउटा डर त्रास धम्की दिइराख्ने, अनि ती मान्छेहरूको सोझो साझा मान्छेहरू जो जो छन् त्यस्तालाई हेर्ने अनि ट्र्यापमा पार्ने, अनि यो कैलाली जिल्लामा म सबैभन्दा बढी बिजनेसम्यान हुन्छु, यो धनगढीलाई म लुट्न आएँ हुँ भन्ने किसिमको पनि टाढा टाढाबाट कहिले काहीँ बोल्नुहुन्थ्यो अरे उहाँ
शेख
भन्ने।
हजुर।
यसलाई अब जिल्ला प्रशासनको मेरो सपोर्ट छ, अनि जिपरकामा मेरो सपोर्ट छ, अड्डा अदालत सबै मेरो हो, पैसाको अगाडि केही लाग्दैन भन्ने जस्ता उहाँले त्यस्ता कुराहरू ठाउँ ठाउँमा बोलिराख्नुहुन्थ्यो अरे। अब यस्तोलाई अब एउटा संवेदनशील कुरा जिल्ला प्रशासन अनि नेपाल प्रहरी एउटा गृह मन्त्रालय अन्तर्गत जिपरकाका अब सबै मान्छे उहाँहरूको सहयोगमा होलान् जस्तो मलाई लाग्दैन, तर वास्तवमा सोझा मान्छेहरू जो ठगी भएका छन्, घरबार विहीन भएर आज एक आपसमा लडाइँ कल घर झगडामा उनीहरूको त विवाद परेछ, जग्गा एउटाको छ पूर्जा अर्को छ, विचारहरू बस्न भएको छैन, वास्तविक जनताको पक्षमा अझ पनि काम भएको छैन, अनि त्यस्तालाई कारवाही भएकै छैन, अहिले प्रोत्साहन मात्रै भएको छ,
वास्तवमै राजनीतिक संरक्षण पनि देखिएको छ होइन। यो विषयमा अब हाम्रो लक्ष्मीजीले बोल्नुहुन्छ पनि मलाई विश्वास छ, किनभने उहाँले योभन्दा पहिले मिडियामा बोलिसक्नु भएको छ। अमरजी, अब तपाईँलाई के लाग्छ, यस्ता यी धेरै छन् यस्ता यी सञ्जालहरू, जालो धेरै तलसम्म छ, माथिसम्म नै यिनका लिङ्क हुन्छन्, ठुला ठुला प्रशासनदेखि लिएर अड्डा अदालतका मान्छे यिनका हुन्छन्, यो पक्कै पनि जनताले बुझेको कुरा हो, जनता सोझा साझा छन्, जनतालाई अहिले पनि थाहा छैन, जाल साँझ गरियो, फसाइयो, अब जनताले न्याय माग्दैछन्, कानुन रूपमा उहाँहरू कमजोर हुनुहुन्छ, अब उहाँहरूलाई कसरी न्याय दिने होला अमरजी, के छ यहाँको सुझाव सल्लाह, के गर्नु पर्ला उहाँहरूले?
उहाँहरूलाई न्याय दिनको लागि तपाईँ जस्तो मिडिया जो सही तरिकाले भूमिका खेल्नु भएको छ यसमा धेरै खुसी छ, जनताले काहीँ पनि राजनीतिक पहुँच अनि सुरक्षाको हिसाबले अनि न्यायको हिसाबले अन्याय परेको मान्छेहरू न्याय पाएनन् भने तपाईँहरूको जस्तो मिडियाहरू एकदम आवाज ल्याएर वास्तविक समस्या बुझेर उहाँहरूको जनताको पक्षमा तपाईँहरू लाग्नुभयो भने, सारा मिडिया लाग्यो भने अनि यो असम्भव भन्ने केही पनि छैन, अनि तपाईँहरूको जस्तो साथ सहयोग गरिब जनताका ती विचाराहरू जो अन्यायमा परेछन्, भुमरीमा फँस्या छन्, तिनलाई तपाईँहरू जस्तो पत्रकार अनि मिडियाहरूले सम्पूर्णले सहयोग गरेपछि यी कुराहरू पक्कै पनि न्याय पाउनेछन् भन्ने हामीलाई लाग्छ, तर जे जति छन् पीडित मान्छेहरू सबै एकमुष्ट तरिकाले उहाँहरू पनि आउनुपर्छ, उहाँहरूको वास्तविकता सबैले मिडियामा उहाँहरूले तपाईँहरूले रेडियो मार्फत, एफएम मार्फत, पत्रिका मार्फत, टेलिभिजन मार्फत उहाँहरू आउनुपर्छ, तर एकजुट भएर आउनुपर्छ।
वास्तवमै सर, आज मैले टेलिभिजनमा पनि यो कार्यक्रमलाई जोड्दैछु, एसटिएस टेलिभिजनको विशेष कुराकानीमा पक्कै पनि यो विषयलाई म फलोअप बनाउँदैछु, धेरै जनताले बुझ्नुपर्छ र आइन्दा यस्तो गल्ती कमी कमजोरी र ती त्यस्ता व्यक्तिबाट बस्नुपर्छ, जनतालाई एउटा सचेत पनि हामी गराइरहेको छौँ। थ्याङ्क यू सो मच अमरजी, समय दिनुभयो, फोन गर्नुभयो, थ्याङ्क यू सो मच। हामी अमरजी हुनुहुन्थ्यो चौमालाबाट, कृपया लक्ष्मीजी तपाईँको पीडा सुनौ, उहाँले तपाईँहरूलाई धेरै सुझाव दिनुभएको छ, ठगी गऱ्यो, मुनिर शेखले तपाईँलाई फसायो, अड्डा अदालतमा मेरा मान्छे छन् भनेर धम्क्याउने डराउने, यो विषयमा हामी कुराकानी गरौँ, लक्ष्मीजीको पीडा सुन्दैछौँ, हामी कसरी फस्नुभयो?
त्यसपछि त्यति हुँदा हुँदै हामीले अब त्यो लाल पूर्जा लिने क्रममा हामीले लाल पूर्जा लियौँ, लिइसकेपछि अब अचानक चाहिँ अब दीपक खड्का, पहिला म हामीहरूको चिनजान थिएन, अब मेरो श्रीमानको चिनजान थियो, मेरो थिएन, अमाजु तिनीहरूको चिनजान थियो, त्यति भनिसकेपछि अब मेरो श्रीमान र दीपक ऊ मेरो अमाजुले के भन्नुभयो भनेपछि ठिक छ मैले उहाँलाई चिनेको छु कुरा गरौँ भने हामीलाई दिन कुनै बैङ्कले दिन मानेन, हामी सर्वसाधारण जनतालाई कुनै बैङ्कले दिन मानेन, त्यति बेला म चाहिँ हिमालयन ब्याङ्कमा लगभग 3 महिना जति मैले काम गरेँ, भदौ असोजसम्म पनि काम गरेँ, त्यति सिलसिलामा दिन मानेन, अनि दीपक खड्कासँग अचानक भेट भयो, दीपक खड्काले के भन्नुभयो भनेपछि ठिक छ म राखिदिन्छु तर तपाईँ कति महिनाको लागि राख्नुहुन्छ भन्यो, मैले ठिक छ 3 महिनाभन्दा हामी माथिको राख्दैनौँ, भनेर भन्यो कहाँको जग्गा हो जुगेडाको भन्यो यसको भ्यालुएसन उहाँले पनि त्यही भन्नुभयो एक डेढ लाख मात्र हुन्छ तपाईँले छ लाख चाहियो भनेपछि अल्को लाल पर्छ छैन भन्नुभयो उहाँले हामीलाई अब त्यस्तो जालसाजमा पार्न खोजेर चाहिँ हामीलाई थाहा भएन त्यति भन्दा भन्दै आमाजुले के भन्नुभयो भने ठिक छ मेरो जेठानीको छ एक महिनाभित्र निकाल्दा अरू राखेर यसलाई चाहिँ दि माग्छु भनेर अमाजुले माग्दिनु भयो माग्दाखेरि दुइटै राखेँ दुइटै निकाल राख्दाखेरि छ लाख रुपियाँ मात्र चाहिन्छ अङ्कल त्योभन्दा बढी ननिकालिदिनु भने हामीले हुन्छ तपाईँलाई छ लाखभन्दा एक रुपियाँ
तपाईँहरूको जमिन राखेर फर्म आफ्नो देखाएर पैसा उहाँले लिनुभयो भन्ने कुरा भयो
फर्मसितको भएन तपाईँहरूको जग्गा चाहिँ म ब्याङ्कमा राखिदिन्छु तपाईँका लागि पैसा निकालिदिन्छु भन्यो अनि त्यति भनिसकेपछि ठिक छ भन्यो अनि असाढ मासान्तको टाइम थियो त्यति बेला असाढ मासान्तको टाइम थियो ए महिनामा राख्यो भनेपछि एक डेढ महिना लाग्छ पैसा निकाल्नलाई ब्याङ्कमा भनेर कुरा गरिदिनु भएको रहेछ घरतिर अनि त्यति भनिसकेपछि अब घरमा 70 वर्षको बुढो आमा हुनुहुन्छ एउटा 40 वर्षको अब कालो अक्षर भैँसी बराबर जस्तै दिदी हुनुहुन्छ उहाँलाई के थाहा रहेनछ तपाईँको लाल पूर्जा ल्याउनु सम्बन्धित मान्छे ल्याउनु पऱ्यो लाल पूर्जा लिएर आउनुहोस् यहाँ मालमा आउनु त्यसपछि तपाईँहरू यहाँ सिग्नेचर गरेर जानु एक महिनापछि मात्र पैसाका लागि आउनुहोस् भन्ने कुरा भन्नुभएको रहेछ त्यति भनिसकेपछि उहाँको साथमा त्यहीँ चाहिँ शेख मुनि अहमद पनि उहाँकै साथमा हुनुहुँदो रहेछ हुँदाखेरि चाहिँ उहाँले के भन्नु भन्नु त भए रहेछ भनेपछि त्यो गेटभन्दा एक मिटर अगाडि ल तपाईँ यो बाहिर रजिस्टर लिएर तपाईँ यो रजिस्टरमा साइन गर्नुहोस् साइन गर्न आउँदैन भने दायाँ बायाँ गर्नुहोस् तपाईँको काम सिद्धियो एक महिनापछि बैङ्कले तपाईँलाई पैसा लिन बोलाउँछ भनेर भन्नुभएको रहेछ
मुनिर शेख जानुभएको थियो त्यहाँ
मुनिर शेख र दीपक खड्कासँगै हुनुहुन्थ्यो उहाँकै मिलुमतामा अब त्यसपछि त्यहाँनिर अब त्यति गरिसकेपछि दीपक खड्का थर्ड पर्सन भयो फर्स्ट पर्सन चाहिँ शेख मुनिक अहमद बन्न पुग्यो त्यहाँनिर त्यति भनिसकेपछि अब त्यहाँनिर लेख्या छ त्यहाँनिर चाहिँ दीपक खड्काले चाहिँ मुनिरको नाममा दृष्टिबन्ध गर्नुभएको रहेछ अब दृष्टिबन्ध गरिसकेपछि त्यहाँनिर अब लेखन दासहरूले के कुरा लेख्नुभयो होला दायाँ बायाँ छाप होला यतिसम्मको यति दिए भनेर भन्नुभयो होला के पनि नभनेर ल तपाईँ जानुहोस् एक महिनापछि मात्र पैसा लिन आउनुहोस् भन्नुभएको रहेछ अनि घर आयो मलाई फोन गयो हामी काठमाडौँ थिएँ त्यति बेला यस्तो यस्तो भयो भनेर भन्यो मलाई पनि थाहा थिएन ब्याङ्कको बारेमा तर म म्यानेजमेन्टकै स्टुडेन्ट हुँ मलाई पनि थाहा भएन त्यस्तो हुन्छ भन्ने व्यवहारमा कहिले आएको थिएन त्यस्ता कुराहरू मेरो बुढोलाई पनि थाहा थिएन त्यति भनिसकेपछि अब लगभग साउनको 15-20 गते भइसक्यो हाम्रो काम नबन्ने भयो अब अङ्कल फिर्ता गरिदिनुहोस् त्यसो भएपछि अब हामीलाई पैसा चाहिएन भन्दाखेरि म्यानेजरको सिग्नेचर गइसकेका छ उहाँले त अब उसको मुनिरको नाममा चाहिँ दृष्टिबन्ध गरिसक्नुभयो मुनिरको हामीले चिनेन कहाँको व्यक्ति हो के हो हामीले चिनेकै छैन त्यसपछि त्यति भन्दापछि अब ठिकै छ नि त अब चिनेकै मान्छे छ प्रचलित नै छ अब त्यस एकातिर उहाँको चाहिँ इष्टमित्र छ निकालिदिनु होला भनेर सोचिरहेको त उहाँले त हामीलाई ठगीमा हालिसक्नु भएको रहेछ त्यति भनिसकेपछि ल निकालिदिन्छु म्यानेजर बाहिर गएको छ बिदामा बसिया छ यहाँ उहाँ भनेर कुरा मिलाउनु भयो 3 महिना बित्यो 3 महिना बितिसकेपछि दीपक खड्का 8 गते असोज 8 गते शनिबार बिहानै फरार हुनुभयो यहाँ भइसकेपछि अब चाहिँ मिडियामा पुरै हल्ला भयो हल्ला भइसकेपछि हामीलाई झस्याङ भयो झस्याङ हुँदाखेरि बुढोले के भन्नुभयो भने कहीँ हाम्रो जग्गा पनि के गरेर पुरै आफूले पैसा निकालेर हामीलाई फसाउनु त भएको छैन भनेर यस्तो बुझ्दाखेरि चाहिँ खोज्दा खोज्दा कहीँ भेटेन ब्याङ्कमा छैन भने कुनै ब्याङ्कमा पनि छैन भने लास्ट मालपोत कार्यालयमा जानुभयो मालपोत कार्यालयमा भेटाउनु भएको रहेछ दृष्टिबन्ध गरेको शेख मुनि अहमदको नाममा ए जुगेडाको 2 कट्टा एउटा घरको 35 लाख दृष्टिबन्ध गरेको 1 कट्टा मनेरको चाहिँ 30 लाख गरेर 65 लाखमा चाहिँ दृष्टिबन्ध गरेको त्यति भनिसकेपछि चाहिँ अब के गर्ने होला भनेपछि अब हामी त घरको न घाटको भइसक्यो त्यति सुन्ने बित्तिकै अब घरका मान्छे सबै चाहिँ उकुस मुकुस भइसक्यो सबले चाहिँ हात खुट्टा छोडिसकिनु भयो अब त्यति भन्दाखेरि कहिले हामीले पैसा नदिएको मान्छे त्यत्रो भन्दाखेरि त ऋण लागेको मान्छे हामीलाई लास्टै डर लाग्यो त्यो भइसकेपछि अब बुढोले कहाँ कहाँबाट के बुझ्नुभयो यताउति गर्नुभयो अनि शेख मुनि अहमदसँग कन्ट्याक्ट भयो त्यसपछि उहाँले के भन्नुभयो भनेपछि यदि तपाईँहरूलाई लाल पूर्जा चाहिन्छ भने तपाईँ मेरो हातमा 65 लाख रुपियाँ क्यास लिएर आउनुहोस् तपाईँको लाल पूर्जा लगेर जानुहोस् होइन भनेपछि मैले न्यायाधीश किन्छु वकिल किनिया छु मलाई कानुनबाट म पक्का छु म के अरे हानहान पिटापिट गर्न पनि म तयार छु भनेर मलाई चाहिँ जिल्ला विकास समितिको अगाडि चाहिँ हामी 3-4 जना थियौँ अमाजु म थिएँ मेरो बुढो थियो लगायत हामी 3-4 जनालाई चाहिँ धम्की दिनुभयो अनि धम्की दिइसकेपछि मैले चाहिँ उहाँलाई के भने मेरो आफन्तलाई नबोल्नुहोस् मैले मेरो श्रीमानलाई पनि नबोल्नुहोस् भने उहाँ नबोल्नुहोस् बोलेर केही छैन नबोल्नु ठिक छ हामी कानुनी रूपमा कमजोरी छु मिडियामा पनि हामीले कसैले हामीलाई अब त्यस्तो हाम्रो पक्षमा कोही बोल्ने छैन न प्रशासन बोल्छ न अदालत बोल्छ न कोही न्यायाधीश बोल्छ अब हामी कमजोरी पछिलाई कोही हेर्दा पनि हेर्दैन त्यति भनिसकेपछि त्यस्तो भन्दा भयो फेरि उहाँले मलाई कन्ट्याक्ट गर्नुभयो कन्ट्याक्ट गर्यो ल ठिक छ तपाईँ बहिनी हामी मिलेर जाउँ तपाईँ चाहिँ निर्दोष पछि हो तपाईँले 1 रुपियाँ पाएको छैन मलाई पनि थाहा छ भन्नुभयो त्यति भनिसकेपछि ठिक छ मिलेर जाउँ भनेपछि ठिक छ त तपाईँ पनि पीडित पक्ष हो, दिपकले तपाईँलाई फसाएर जानु भएको छ भने 2-4 लाख रुपियाँ मेरो हातबाट हुने सहयोग म गरिदिन्छु, तपाईँ फुक्का गरिदिनु, मेरो लालपुर जाने अर्काको हो, अर्का मान्छे दिनदिनै घरमा आएर मलाई अब कुटपिटसम्म पनि पुगिसकेँ, मेरो बेजेती गर्नसम्म पनि पुगिसकेँ, मेरो घर परिवारको भन्दा पनि मेरै बेजेती गर्नसम्म पुगिसकेँ भनेर भनेपछि मिलेर जानुभन्दा ल म तपाईँलाई 25 लाख भन्दा तल मिलाउनु सक्दैन, 45 लाख 40 लाख लिएर आउनुहोस् तपाईँको लालपुर्चा लगेर जानु भन्नुभयो, मसँग 1 रुपियाँ छैन, 40 लाखको ठाउँमा 40 पैसा पनि छैन मसँग, तपाईँ फुक्का गरिदिनुहोस्, ठिक छ म तपाईँको लागेको लागो 2-4 लाख रुपियाँ म दिन तयार छु भनेर मैले भने, त्यति भन्दा ल मसँग कन्ट्याक्टमा नआउनुहोस्, म बिजी मान्छे, मेरो फलानु यहाँ छ, म जिल्ला प्रशासन मेरो हातमा छ, न्यायाधीश मेरो हातमा छ, वकिल मेरो हातमा छ भन्नुभयो। त्यसपछि अहिले सर म के भन्न चाहन्छु भनेपछि त्यसकै कारणले त्यसकै पीडितले मेरो बुढो यहाँबाट भाग्ने चाहिँ बाध्य हुनुभयो।
तपाईँको श्रीमान अहिले कहाँ हुनुहुन्छ?
मेरो श्रीमान अहिले खाडी मुलुक हुनुहुन्छ, साउदी हुनुहुन्छ, उहाँकै दबाबले भन्नु पऱ्यो, अब जाने कुनै कुरै थिएन, 10-15 दिनमा उड्नु भनेको उहाँकै दबाबले, यहाँबाट धेरै मान्छेले के भन्यो भनेपछि त्यसो भएपछि उहाँ चाहिँ एकदमै बाठो हुनुहुन्छ, भोलि तँलाई के त्यस्तो पर्न आउने त यहाँबाट भागिहाल, घरको मान्छेलाई आइमा मान्छे प्रति त्यस्तो गर्न सक्ने होइन, तँलाई के गरिदिने भने उहाँले चाहिँ टाउको लुकाउनसम्म पुग्नुभयो। त्यसपछि अहिले उहाँले के भन्नुहुन्छ भने ठिक छ मिलेर जाउँ भनेपछि 2-4 लाख दिन तयार छु, अब 65 लाख रुपियाँ कहाँबाट ल्याउने, न घर बेच्न हुन्छ न जग्गा। त्यसपछि मैले के भने हाम्रो ऐलानी जग्गा छ, 15-16 कट्टा जग्गा छ, रोडमै छ, अहिले त्यसको भ्यालुएसन भनेपछि तपाईँको ऊ लालपुर्चा छ भने र पनि 10-12 लाखमा ऐलानी जग्गा गइरहेको छ रोडमै छ, मैले त्यो 3 कट्टाको ठाउँमा म तपाईँलाई 4 कट्टा 5 कट्टा दिन्छु भन्दाखेरि पनि मलाई जग्गा चाहिँदैन, मलाई मसँग जग्गा तमाम छ, तपाईँ लगेर जानुहोस् भन्नुभयो। त्यति धम्की दिइसकेपछि त्यसपछि गर्दा गर्दै कन्ट्याक्ट विहीन भयो हुनुभयो उहाँ पनि, म पनि डर लाग्यो मलाई पनि के गरिदि गरि पो हाल्नुहुन्छ कि, अब दिपक खड्कासँग त्यत्रो केस भएर जिपर्का हालेर त्यस्तो अब भिडियोहरू चाहिँ प्रचलित छन् भनेर मलाई पनि डर लाग्यो। आइमाई मान्छे बुढोले त यहाँबाट अब मेरो अरू घरमा कोही हुनुहुन्थेन, ससुरबा पनि घर हुनुहुन्थेन, जेठाजु पनि घर हुनुहुन्थेन, म एक्लै थिएँ, त्यसपछि मैले कसैको साथ पनि पाएन। त्यति हुँदाहुँदै मैले अब हामीले पनि एउटा निवेदन हालेको थिएँ, निवेदन जिपर्कामा हालेको थिएँ,
तपाईँहरूको निवेदन पनि जिपर्काले लिएन भन्ने कुरा सुने हो, साँचो हो?
मैले 3,000 तिरेर उजुरी लेखेँ, यो जालसाजी हो, ठगी हो भनेर, र उहाँले के भन्नुभयो भनेपछि त्यहीँ जिल्ला इन्चार्ज हुनुहुन्थ्यो समथिङ, मलाई उहाँको नाम थाहा भएन, के नाथ भन्नुहुन्थ्यो, अनि उहाँले के भन्नुभयो भनेपछि 100 मुद्दामा पनि तपाईँको पढेन, यसलाई जालसाजी भन्दैन, ठगी भन्दैन भन्नुभयो। मैले ठगीकै बारेमा जायरी लेख्न खोजेको थिएँ, आफ्नो जग्गालाई चाहिँ केही दिनको लागि रोक गर्न खोजिरहेको थिएँ भनेर भनिसकेपछि उहाँले चाहिँ लिनु भएन, हुँदैन, तपाईँको कुनै हालतमा हुँदैन, तपाईँ जता जानुहोस्, सरकारी उकिलले हुन्छ भनेपछि हामी लिन्छु, हुँदैन भनेपछि लिन्न भन्नुभयो। मैले चाहिँ रमेश विष्ट भन्ने वकिलसँग लेखाएको थिएँ तर उहाँले हुँदैन भन्नुभयो, त्यसपछि हुँदैन भनेर हामी घर गएँ। अब अहिले घर गएर पनि हेर्नुहोस् के भएको छ भनेपछि अब हामी रोडमा हिँड्न बाध्य भइसक्यौँ,
बडो पीडा छ लक्ष्मीजी, तपाईँहरूको मैले बुझेको छु होइन। यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु किनभने समय पनि हामीले ब्रेकको टाइम लिएका छौँ, यतिखेर प्राविधिक मित्रले मलाई सिग्नल दिँदै हुनुहुन्छ, छोटो 2-3 मिनटको हामी ब्रेक हाल्छौँ, त्यसपछि म सिधै तपाईँहरूसँग कुराकानीलाई म जोड्नेछु।
आँखाका रोगीहरूका लागि अत्यन्त जरुरी सूचना, नेपाल नेत्रज्योति सङ्घ गेटा आँखा अस्पतालको आयोजनामा कैलाली जिल्लाको श्री जनकल्याण उच्च माध्यमिक विद्यालय जुगेडामा यही साउन 14 गतेका दिन बिहान 9 बजेदेखि 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतीबिन्दु लगायत अपरेसन गर्नुपर्ने आँखाका रोगीहरूको गेटा आँखा अस्पतालमा निशुल्क अपरेसन गरिने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न अनुरोध छ। आयोजक नेपाल नेत्रज्योति सङ्घ। तुरुन्त आवश्यकता, विगत लामो समयदेखि सञ्चालित एस हेल्प नेपाल कन्सल्टेन्सी धनगढी शाखाका लागि केही अर्जेन्ट कर्मचारी विभिन्न पदमा आवश्यकता परेको हुनाले इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला। सङ्ख्या 13 जना, महिला र पुरुष, योग्यता एसई प्लस टू वा सोसरह, गृहिणी 9 जना, साधारण लेखपढ, रिसेप्सनिस्ट 2 जना, योग्यता एसई प्लस टू वा सोसरह, सहायक व्यवस्थापक 5 जना, योग्यता एसई प्लस टू वा सोसरह, तलब कम्पनीको नियम अनुसार, साथै गुडिया खेलौना सम्बन्धी पनि विशेष छुटमा तालिम दिइन्छ। सम्पर्क हेल्प नेपाल कन्सल्टेन्सी 98082-92687, 98067-11883। गरिब, जेहेन्दार, दलित तथा पहाडी भेगकालाई विशेष प्राथमिकता।
पैसा कमाएपछि खुसी हुन्छन् मान्छे भन्थे, यहाँ आफूलाई भने कहाँ राख्ने, के गर्ने, कसो गर्ने भनेर ब्लड प्रेसर नै बढ्या जस्तो छ बा। डाक्टर साहब एकचोटि ब्लड प्रेसर चेक गरिदिनुस् त
है तपाई पनि पैसा भएपछि त अस्पताल धाउने हो र भने ढुक्कसँग भरपर्दो र धेरै ब्याज दिने सिभिल ब्याङ्क पो जाने त अनि मैले जस्तै बढी ब्याजले आफ्नो पैसा बढाउनुस् ब्लड प्रेसर हैन
सिभिल ब्याङ्क खुसीका योजना अन्तर्गत बचतमा 8.25% सम्मको वार्षिक ब्याज दर एक वर्षको मुद्दतीमा 11% उच्च प्रतिफल अनि धेरै सुविधा धेरै खुसी विस्तृत जानकारीको लागि नजिकैको सिभिल ब्याङ्कका शाखा कार्यालयहरूमा सम्पर्क राख्नु होला सिभिल ब्याङ्क थिङ्किङ फरवर्ड मुभिङ फरवर्ड
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाजको लोकप्रिय कार्यक्रम चर्चित कार्यक्रम तातो बासमा म छु कार्यक्रम प्रस्तुत अनुराध धानुक भने आज हामी स्पेसल यो ठगी सम्बन्धी केसहरू धेरै देखिएका छन् र भोलि पर्सिबाट हामी फेरि मिटर ब्याजलाई उठाउँदैछौँ किनभने अलिकति कन्फ्युजन देखिएको छ यो मिटर ब्याज होइन ठगी केस रहेछ हामी कन्क्लुजनमा पुगिरहेका छौँ र उहाँहरूले अब न्याय कसरी पाउने होला उहाँहरूको माग के छ उहाँहरूले कसरी सुनवाई माग्दै हुनुहुन्छ आफ्नो पक्षमा न्याय कसरी वकालत गर्दै हुनुहुन्छ यसै सन्दर्भमा उहाँहरू तिनैजना रामकुँवर हरिबहादुर लामा र त्यसै गरी हामीसँग लक्ष्मी विष्ट यहाँहरू तिनैजनालाई वेलकम गर्छु पुनः स्वागत छ यहाँहरूलाई
हजुर धन्यवाद नमस्ते
अब राम सर के गर्नु पर्ला अब तपाईँहरूले यति पीडा भोग्नु परेको छ होइन अब न्याय माग्दा तपाईँहरूको नाममा उजुरी परेको छ ब्याङ्कले पनि तपाईँहरूलाई हालेको देखियो अब के छ तपाईँहरूको डिमान्ड के गरिदिनु पर्छ जनताले कसरी साथ दिने प्रशासनदेखि लिएर हरेकले अब तपाईँहरूलाई कसरी यो न्याय पाउने त के छ तपाईँहरूको डिमान्ड अब के भन्न चाहनुहुन्छ यहाँले
म के भन्न चाहन्छु भनेपछि हाम्रो अदालतबाट न्याय हुँदैन मैले देखेको मैले सुनेको किन भनेपछि अदालतको वकिलदेखि लिएर सर्वोच्चसम्म सेटिङ भए मान्छे मुनिर खान
होइन
उहाँ माथिल्लो मतलब नेताहरूसँग सम्पर्क भए मान्छे होइन त्यही भएर त ऊ एक्लै यत्रो मान्छेले यत्रो मान्छेलाई उसले लपडिरहेछ होइन उसलाई कसैले के गर्न सकेन अस्ति एउटा काण्डमा पस्दाखेरि दुई दिन तीन दिनमै ऊ निस्क्यो माथि मतलब दबाब पऱ्यो कहाँबाट खोइ थाहा भएन अब सुन्न आएछ एक दुई व्यक्तिले माथिबाट नै फोन आएर चाहिँ उसलाई छोड्यो भन्ने कुरा हामी सुनिरहेको छ मिडियामा अनि म के भन्न चाहन्छु भनेपछि हामीहरू वास्तवमा फसेका हो होइन हामीहरूलाई कसरी हुन्छ जिल्ला प्रशासन जिपरका यहाँका राजनीतिक दलहरूले चाहिँ हामीहरूको यो जुन केस छ यसलाई चाहिँ कसरी हुन्छ
एउटा छलफल बहस गरिदिनु पर्यो र उहाँहरूलाई तपाईँहरूसँग राखेर चाहिँ कुरा गरिदिनु पर्यो भन्ने माग हो कोही जनता हुनुहुन्छ हेलो
हेलो
नमस्कार सर स्वागत छ यहाँलाई तातो बहसमा नरेश सर भन्नुहोस् हामीसँग पीडितहरू हुनुहुन्छ तपाईँ त पीडित हुनुहुन्न नि
म पनि पीडित छु त्यस्तै छ
ल भन्नुहोस् के छ के भन्न चाहनुहुन्छ अब उहाँहरूलाई कसरी न्याय दिने होला जनताले कसरी साथ दिने प्रशासनले कसरी उहाँहरूलाई सहयोग गर्ने ल
अब यो मुनिर खान भनेको यहाँको एउटा यो चोर र एउटा यो सर्प कोपरा नाग हुन्छ नि त्यस्तै मान्छे हो त्यसले एउटा त्यो लक्ष्मी होइन एउटा रामकुँवर होइन एउटा अरू होइन त्यसले सयौँजना मान्छेलाई आत्महत्या गर्न बाध्यता बनाएको छ
हजुर
आत्महत्या गर्ने बाध्यता बनाएको छ त्यसलाई धनगढीमा बढी समय त्यसलाई राख्ने हो भनेपछि त्यो कोप्रा नाग हो के कोप्रा नाग हो त्यसको कारणले सयौँको घर विहीन भइसक्यो
हजुर
सयौँको घर विहीन सयौँको जग्गा त्यसले कमसेकम त्यसले 50 बिघा जमिन यो कैलालीमा मात्र 50 बिघा जमिन त्यसले रोका गरेका जालसाथी गरेर त्यसले मान्छेको आत्महत्या गर्दादेखि लिएर हरेक मजदुरी मान्छेलाई घरमा गएर धम्की दिनुसम्म गएर हरेक अहिलेसम्म प्रशासन किन मान्छ त्यसलाई
यो
कुरा अस्ति तपाईँले मेरो केसमा पनि त्यसले मलाई गरेर मानै सन्ध गरेर बोलाएर मलाई मेरो चाहिँ सहित लुटेर गर्दाखेरि त्यसलाई शुक्रबारको दिन थियो त्यो होइन त्यो शुक्रबारको दिन जिल्ला 4 बजी हामी जीवनकाबाट गएको त्यो 2 बजी बन्द हुन्छ हजुरको सिडिओ कार्यालय हो सरकारी कार्यालय कुनै होइन
हजुर हजुर
त्यसपछि त्यस त्यो हामी 4 बजे उहाँ जीवनकाबाट गएको
हजुर
4 बजे गएपछि घर सबै कर्मचारीहरू घर गइसकेका थिए त्यहाँको त्यो मुनिर खानले भनेको त्यहाँको के अरे त्यो सुब्बा त्यसले भन्न लागेको कर्मचारी घरबाट बोलाएर 6 बजे त्यसको 6:30 बजे त्यसको झिटो लगिहाल्छ ल भन्नुहोस् त त्यसलाई छोडिया छ बयान लिएर के अरे गरिबले न्याय पाउनु सक्छ तपाईँ भन्नुहोस् त त्यस्तो मान्छेलाई किन कारवाही गरिरहेको छैन त्यस्तो मान्छेलाई खुलुमखुम त्यो घुमिरहेको छ प्रशासनदेखि न्यायकालयलाई धम्की दिइरहेको छ हेर्नुहोस् अब तपाईँको उमा त्यो लक्ष्मी बहिनी
तर लिखित रूपमा उजुरी परेन नरेशजी भन्ने कुराहरू प्रशासनले पनि बनाइरहेको छ त यो कुरा त बाहिर आइसक्यो अब प्रशासनले पनि भनिरहेको छ कोही लिखित रूपमा दबाबै दिँदैन हामीलाई भन्दै भन्दैन हामीले कसरी उहाँलाई समाउने
त्यस्तो कहाँ त्यस्तो यति चलाक मान्छे छ कि त्यो यति चलाक मान्छे छ कि त्यस्तो वातावरण मान्छेलाई हेर्नुहोस् ल भोजराजको हिसाबमा लुलाई त्यसलाई पैसा दिन्छु बैङ्कको सिस्टम पनि यस्तो छ के अरे रोका गर्नुहोस् 1 घन्टापछि पैसा दिन्छु भनेपछि पछि यो प्रमाण छ पैसा लिन्छ
हजुर
मान्छेसँग भन्नुहोस्
त
त्यस्तो मान्छेलाई यहाँबाट त्यसलाई निकाला गर्नुपर्छ के त्यस्तो एउटै
भने धनगढीबाट उहाँलाई भगाउनु पर्छ भन्ने यहाँको माग
हो मेरो माग हो त्यसले एकजनाको मान्छेको कारणले यहाँ लाखौँ मान्छे घरविहीन हुनु
धनगढी बदनाम भएको छ आज नरेशजी धनगढी बदनाम भएको छ आज यो कारणले गर्दा तपाईँलाई थाहा छ
हो 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 म भनेको म त्यसको लागि म यो के अरे पीडितमा पढेको मान्छेको पक्षमा म जुनसुकै हालतमा जुनसुकैमा म लड्न तयार छु
नरेशजी थ्याङ्क यू सो मच थ्याङ्क यू हामीलाई कल गर्नुभयो थ्याङ्क यू सो मच म उहाँको पीडा सुन्यौँ हामीले उहाँले पनि यो कुरा भन्नुभयो नरेशजीको कुरा सुन्यौँ हामीले अब राम सरतिर जान्छु सर अन्त्य अन्त्यमा छौँ हामी पाँच छ मिनट छ बाँकी के भन्न चाहनुहुन्छ कसरी अब यसलाई समाधानतिर लग्ने जुन तपाईँले छलफलको कुरा पनि गर्नुभयो प्लिज
एउटा कुरा म चाहिँ बैङ्क सम्बन्धी एउटा कुरा जोड्न चाहन्छु
हजुर
जुन किसिम एउटा बैङ्कले चाहिँ एउटा केम्प्राली भन्ने कम्पनीलाई चाहिँ उसले सम्झौता गरिरहेको छ
हजुर
त्यो दीपक भाग्नुभन्दा पहिला दीपक लिएर केम्प्रालीले अनि केम्प्राली कस्तो छ भने सम्झौता 2000 केम्प्राली र बैङ्कले के सम्झौता गरिरहेको छ भने चाहिँ 2072 फागुन अरे भदौ होइन भदौमा चाहिँ एक किसिमको सम्झौता गरेर चाहिँ 50 लाख दिने भनेर हाम्रो कम्पनी त्यतिखेर दर्ता भएको थिएन हाम्रो कम्पनी कतिखेर दर्ता भयो भने चाहिँ 2072 फागुन 30 गते होइन 30 गते दर्ता भएको छ अनि अगाडि नै सम्झौता भएको छ कि बैङ्कसँग बैङ्कले कसरी सम्झौता गर्यो 50 लाखको
कम्पनी दर्ता नहुँदै सम्झौता भएर पैसा निकासी भइसकेको छ
अनि हामीले त्यसको लागि चाहिँ जिल्ला अदालतमा पनि गयौँ हामीले यो निषेध गरिदिनु पऱ्यो भनेर उहाँ कुन न्यायाधीश हुनुहुन्थ्यो मलाई नाम ठ्याक्कै थाहा भएन
भने बैङ्कलाई पनि छानबिनमा ल्याउनु पर्छ भन्ने हो
बैङ्कलाई छानबिनमा ल्याउनु पर्छ अनि म लास्टमा एउटा कुरा के भन्न चाहन्छु भने चाहिँ हामीहरू सबै ठाउँबाट पीडित छौँ होइन विशेष गरेर बैङ्क छ दीपक छ त्यसै गरेर लास्टमा अझै त्यसमा पीडा चाहिँ मुनि खानले दिइरहेछ होइन मुनि खानले के दिइरहेछ भनेपछि उसले चाहिँ हामीहरूको नाम मुद्दा ल्याएको थियो जबकि उसको हाम्रो परिचय छैन केही छैन त्यस्ता चेकहरू त दीपक खड्काको यति धेरै छन् उहाँहरूले त बुझेर के गर्नु भएको छैन र उहाँले चाहिँ के छ भने उहाँको नियतै हराम छ होइन त्यस्ता व्यक्तिलाई चाहिँ कुनै पनि व्यक्तिले चाहिँ सपोर्ट गर्नु उपयुक्त हुँदैन दुई चारवटा गुन्डा उसको पछाडि हिँडेर ऊ चाहिँ अलिकति सानमान गरी हिँडिरहेछ त्यो हामीले बुझिरहेछौँ तर यस्ता व्यक्तिहरूलाई जो सपोर्ट गर्छ उसलाई पनि हामीले चाहिँ साथ दिनु हुँदैन र त्यस्ता व्यक्तिहरूलाई भनौँ न उहाँबाट धेरै मान्छे पीडित हुनुहुन्छ उसको घर वरपरदेखि लिएर बजारमा धेरै मान्छे पीडित हुन्छ त्यसैले त्यस्ता व्यक्तिहरूलाई चाहिँ समाजबाट बहिष्कार गर्नुपर्छ त्यस्ता मान्छेहरूलाई चाहिँ सबै त्यस्तो मान्छेबाट सचेत हुनुपर्छ त्यस्ता उसबाट धेरै मान्छे फसिरहेछन्
अब हर्क सर यहाँले के भन्न चाहनुहुन्छ सर
मेरो भनाइ पनि के छ भने चाहिँ तपाईँको यो ब्याङ्कमा पहिल्यै अब कम्पनी दर्ता नहुँदै होइन सम्झौता कसरी भयो यो त ब्याङ्कले पनि ऊ गर्नुपर्ने कुरो हाम्रो त सिधै चाहिँ नै ठगी गर्ने विचार जस्तो लाग्यो र अनि त्यो त भइगयो अब यो मुनिर खान भनेको हाम्रो के हो कहाँ हो कस्तो चिनेको थिएनन् अहिले आएर उहाँले चाहिँ हाम्रो नाममा जिल्ला के अरे पर्छ गएर चाहिँ मुद्दा हाल्नु अनि यो किन हामीलाई चाहिँ सिधा सादा मान्छे देखेर यिनको कोही पनि छैन बोल्ने मान्छे भनेर चाहिँ नि उहाँले मेरो पावर छ भन्दैमा मसँग पैसा छ भन्दैमा हामी सिधा सादा मान्छेलाई चाहिँ नि यस्तरी फसाउनु चाहिँ नहुने हो त्यसैले गर्दाखेरि प्रशासन अनि तपाईँको कुनै पार्टी राजनीतिक पार्टी दलहरूले पनि त्यस्ता व्यक्तिलाई चाहिँ सपोर्ट नगर्नुपर्ने हो भन्ने मेरो भनाइ हो
ओके अब अन्त्यमा लक्ष्मीजी अब न्याय कसरी पाउने के भन्न चाहनुहुन्छ जनतालाई आग्रह के छ कसरी तपाईँहरूलाई चाहिँ न्याय चाहिएको छ के भन्न चाहनुहुन्छ अन्त्यमा प्लिज हामीले यो इस्युको अन्त्यमा तपाईँलाई मैले भने
म के भन्न चाहन्छु भनेपछि अब जुन प्रशासनबाट उहाँलाई चाहिँ सपोर्ट भइरहेछ अनि राजनीतिक दलबाट उहाँलाई सपोर्ट भइरहेछ मेनली त उहाँ चाहिँ काङ्ग्रेसकै मान्छे काङ्ग्रेसबाटै उहाँलाई चाहिँ सपोर्ट भइरहेछ अस्ति पनि हिजो अस्ति पनि 2-3 दिन उहाँ चाहिँ जीवर्का पस्नुभयो त्यही सिलसिलामा चाहिँ उहाँलाई चाहिँ काङ्ग्रेसकै मान्छेले अब यहाँकै सभापति भनौँ न यहाँकै मान्छे भनौँ न उहाँलाई चाहिँ ल छुट्याइदिनु पऱ्यो भनेर फोन आइरहेछ दिनदिनै उहाँ चाहिँ अब न्यायाधीश किन्नसम्म वकिलसम्म पुगिसक्नुभयो भनेपछि हामी न त कोही न्यायाधीश किन्न सक्छु न कोही वकिललाई किन्न सक्छु कयौँका घरबार विहीन भइसकेका छन् कयौँका चाहिँ अब घरबार विहीन भएर पनि रोडमा आइसकेका छन् कयौँका सिन्दुरपोते ढाल्नसम्म पुगेका छन् भनेपछि मेरो पनि स्थिति त्यही आइरहेछ म के आग्रह गर्न चाहन्छु भने त्यस्ता कुसङ्गति विकृति र भ्रष्टाचार गर्ने व्यक्तिलाई चाहिँ यहाँको अब हाम्रो त्यही पनि सुन्दर सुदूरपश्चिम भन्ने चिनिने धनवडी ठाउँमा बदनामीको एउटा त्यो खाल्डोभित्र पसेर त्यहाँ त्यस्ता मान्छेहरूलाई त्यस्तो जालसाजमा ठाग्ने मान्छेहरूलाई यहाँबाट चाहिँ हटाउनै पर्छ र बहिष्कार गर्नै पर्छ भन्ने मेरो चाहिँ मान्यता छ
थ्याङ्क यू सो मच यहाँहरूले न्याय पाउनुपर्छ यो अभियान गर्नुहोस् हामी तपाईँको साथमा छौँ। थ्याङ्क यू सो मच कार्यक्रमसम्म आइदिनु भयो, आफ्ना गुनासा आफ्नो दुःख सेयर गरिदिनु भयो, जनताले धेरै कुरा बुझ्ने मौका पाए। यस्ता धेरै घटनाहरू भएका छन्, त्यसलाई हामी बाहिर ल्याउने प्रयास गर्दैछौँ। थ्याङ्क यू सो मच तिनैजनालाई, राम सर, हर्क सर र लक्ष्मीजीलाई
हजुर धन्यवाद।
धन्यवाद,
थ्याङ्क यू, थ्याङ्क यू। आदरणीय श्रोता महानुभावहरू, आजको यो तातो बहस मैले ठगी सम्बन्धीकै केसलाई फलोअपमा राखेको थिएँ। भोलि पनि हामी अर्को विषयसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। आजलाई कार्यक्रमबाट मनोबल धान्न पनि बिदा माग्छु। हवस् नमस्कार।